साँच्चै भन्छु मायामा विश्वास हुनुपर्छ, तिमी ममा म तिमीमा आभास हुनुपर्छ। साँच्चै भन्छु मायामा विश्वास हुनुपर्छ, तिमी ममा म तिमीमा आभास हुनुपर्छ। मुना मदन रोमियो जुलियट जस्तै नभए नि, मुना मदन रोमियो जुलियट जस्तै नभए नि, तर पनि अरू भन्दा खास हुनुपर्छ, तर पनि अरू भन्दा खास हुनुपर्छ। साँच्चै भन्छु मायामा विश्वास हुनुपर्छ, तिमी ममा म तिमीमा आभास हुनुपर्छ। हजुर नमस्कार, सर्जक र स्रष्टाहरूप्रति समर्पित साहित्यमा आधारित रेडियो कार्यक्रम सङ्गीत सरगमको अर्को एउटा नवीनतम श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई आज पनि दिल खोलेर नै सुस्वागतम छ। हजुर, करिब यो दुई हप्ताको अन्तरालपछि भन्नुपर्छ, धेरै यो लामो समयपछि आज तपाईँको माझमा उपस्थित भएको छु, किनभने मेरो आफ्नै व्यक्तिगत कामको व्यस्तताको कारणले गर्दाखेरि म गएको दुईवटा एपिसोडमा चाहिँ उपस्थित हुन सकेको थिएन, यसमा चाहिँ म क्षमा प्राप्ति छु। र जे होस्, आज फेरि तपाईँसँग चाहिँ म भेटघाट गर्न आएको छु कार्यक्रम सङ्गीत सरगमको यो माध्यमबाट। तपाईँको चाहिँ यी दिनहरू, तपाईँको चाहिँ तिहार लगायतका यी पछिल्ला दिनहरू चाहिँ कसरी बित्यो, मलाई आशा र विश्वास पक्कै पनि राम्रोसँग बित्यो होला भन्ने। र यति बेलाको यो समयमा चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सुखमा हुनुहुन्छ या दुःखमा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ जे गर्दै हुनुहुन्छ सदैव खुसी रहनुहोला, सुखी रहनुहोला। दुःखमा हुनुहुन्छ भने नातिनुहोला, सुखमा हुनुहुन्छ भने नमातिनुहोला। जिन्दगी भनेको, जीवन भनेको सुख हो दुःख हो, सुख र दुःख नै जिन्दगीको एउटा रूप हो भन्न भन्छु म चाहिँ। र कार्यक्रम सङ्गीत सरगममा चाहिँ हरेक हप्ताको बिहिबार राति सवा 9 बजेपछि करिब करिब 10 बजेसम्म हामी आउने गर्दछौँ। यति बेला प्रविधि कक्षमा गौरी शङ्कर चौधरी हुनुहुन्छ र म लोकराज विश्वकर्मा तपाईँको माझमा छु। र कार्यक्रम सङ्गीत सरगममा हामीले सबैभन्दा पहिला एउटा स्रष्टा इन्फर्मेसन सेगमेन्ट उठाउने गर्दछौँ र यो सेगमेन्टमा हामीले एकजना नेपाली सर्जक र स्रष्टाको सम्मान स्वरूप उहाँहरूको जीवनीहरू प्रस्तुत गर्ने गर्दछौँ। र त्यस सेगमेन्ट सकिए पश्चात तपाईँको माझमा हामीले साहित्य विधालाई पनि उठाएका छौँ र साहित्य विधाबाट गजल र मुक्तकहरू प्रस्तुत गर्ने गर्दछौँ र साथमा उत्कृष्ट विद्वानका उत्कृष्ट भनाइहरू र केही प्रेरक प्रसङ्गहरू पनि तपाईँको माझमा हामी जोड्ने गर्दछौँ। र आजको यो दिनमा पनि सम्पूर्ण कुराहरू हामीले लिएर आएका छौँ र तपाईँको माझमा प्रस्तुत पक्कै पनि गर्नेछौँ। र कार्यक्रम सङ्गीत सरगमलाई यहाँहरूले पुनः डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। डाउनलोड गर्नको लागि चिसापानी नेपाल .blogspot.com गएर यहाँहरूले डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। र डाउनलोडको व्यवस्था हामीलाई मिलाइदिनु भएको छ, चिसापानी छ रामेछापमा रहनुहुने रामचरण श्रेष्ठजीले चाहिँ यसको व्यवस्था मिलाइदिनु भएको छ। हामी कार्यक्रमबाट उहाँलाई धेरै धेरै धन्यवाद र आभार प्रकट गर्दछौँ। र यति बेला कार्यक्रम सङ्गीत सरगमको सुरुवातमा हामी तपाईँका लागि निकै नै मिठो गीत राख्दैछौँ, नारायण गोपालको आवाजमा रहेको यति धेरै माया दिए मनभरि पीडा नदेऊ बोलको गीतबाट कार्यक्रमको हामी थालनी गर्न चाहन्छौँ र हामी कार्यक्रम सङ्गीत सरगमको पहिलो सेगमेन्टको साथमा उपस्थित हुनेछौँ। तपाईँ भने सुन्दै गर्नुहोला कार्यक्रम सङ्गीत सरगम।
भाग्यमा कुरिएका सुख दुख स्वीकार छन्। जो भाग्यमा कुरिएका सुख दुख स्वीकार छन्, केही तिता पल केही मिठा पल सबै सबै स्वीकार छन्। यी हातहरू प्रशस्त छन्, भो सान्त्वना मलाई न देऊ यति धेरै माया दिए।
हजुर, यति धेरै माया दिए निकै नै मिठो यो गीत हामीले तपाईँको माझमा राखेका थियौँ। स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यो गीत थियो र गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम सङ्गीत सरगममा। सुन्दै हुनुहुन्छ यस क्षेत्रकै लोकप्रिय रेडियो स्टेशन गुरुबाबा एफएम 107.4 मेगाहर्ज र हाम्रो अफिसियल वेबसाइट www.gurubabaefm.org पनि यहाँले अनलाइनमा हामीलाई सुन्दै हुनुहुन्छ यति बेला। र कार्यक्रम सङ्गीत सरगम हरेक हप्ताको बिहिबार राति 9:15 बजेपछि करिब करिब 10 बजेसम्म यहाँहरूको माझमा आउने गर्दछ र यस कार्यक्रममा हामीले सबैभन्दा पहिला एउटा सेगमेन्ट उठाउने गर्दछौँ, चौरस्ता इन्फर्मेसन सेगमेन्ट। र यो सेगमेन्ट उठाइसकेपछि हामी दोस्रो सेगमेन्टमा चाहिँ हामीले साहित्य विधालाई उठाएका छौँ र साहित्य विधाबाट गजल र मुक्तकहरू तपाईँको माझमा वाचन गर्ने गर्दछौँ। र आजको यो दिनमा हामीले स्रष्टा इन्फर्मेसन सेगमेन्टमा नेपालका निकै नै लोकप्रिय निकै नै चर्चित व्यक्ति महाकवि लक्ष्मी प्रसाद देवकोटाको बारेमा तपाईँको माझमा विभिन्न जानकारीहरू दिँदैछौँ र आज विशेष त हामीले लक्ष्मी प्रसाद देवकोटाको विशेष जीवनीहरू अथवा लक्ष्मी प्रसाद देवकोटा विशेष कार्यक्रम बनाउने कोसिसमा चाहिँ हामी छौँ। आज सके जति धेरैभन्दा धेरै हामी लक्ष्मी प्रसाद देवकोटाका बारेमा कुराकानी गर्नेछौँ र तपाईँको माझमा जानकारी दिनेछौँ। र यति बेला हामी प्रवेश गर्दछौँ कार्यक्रम सङ्गीत सरगमको पहिलो सेगमेन्ट स्रष्टा इन्फर्मेसन सेगमेन्टतर्फ। यो यस स्रष्टा इन्फर्मेसन सेगमेन्टमा आज हामीले तपाईँको माझमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा विभिन्न जानकारीहरू प्रस्तुत गर्दैछौँ र मैले पहिला पनि भनेको छु कि हामीले यो सेगमेन्ट राख्नुको एउटा उद्देश्य यो पनि हो कि आफूभन्दा ठुला अग्रज व्यक्तिहरूको जीवनी के थियो होला, कस्तो थियो होला, त्यति चर्चित मान्छेहरूको जीवनी कस्तो थियो होला भन्ने सबैलाई एउटा उत्सुकताको विषय हुनसक्छ, एउटा जिज्ञासाको विषय हुनसक्छ र त्यही जिज्ञासा हामीले मेटाउने कोसिस चाहिँ गर्दछौँ कार्यक्रम सङ्गीत सरगमको माध्यमबाट। लक्ष्मीप्रसाद देवकोटा पण्डित तिल माधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोराका रूपमा चाहिँ जन्मेका थिए। उनी धोबीधारा काठमाडौँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए, विक्रम सम्मत 1966 साल कार्तिक 27 गते। गाई तिहारे औँसी लक्ष्मी पूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मी प्रसाद राखिएको हो, तर उनको नारायणको नाम भने तीर्थमाधव देवकोटा हो। देवकोटा जन्मदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरह्यो। उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो, साथै उनको घरले गरिबीको रेखालाई नाग्न पनि सकेको थिएन। त्यसैले उनी सानैमा भन्थे म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु, तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए। देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए। उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे। आफ्ना बुबाको कविता सार्दा सार्दै उनी भित्र पनि साहित्यको रस बस्न थाल्यो। उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए, तर उनको रुचि उनको त्यो एउटा रुचिले गर्दा भनौँ आफ्नो एउटा स्वभावले गर्दाखेरि उनी चाहिँ साहित्यतर्फ आकर्षित भए। उनको शिक्षाको कुरा गर्नुपर्दाखेरि देवकोटा सन् 1966 जन्मिँदा देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन्, तर धेरै चोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाडौँ उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कुलमा भर्ना गरिदिए। देवकोटा दरबार हाई स्कुल नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे। उनका प्राय साथीहरूले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर चाहिँ स्वीकार्दैनथे। यसै क्रममा एक दिन सबै साथीहरू मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्न परीक्षा लिए। यिनले सबैका सामुन्ने विद्यार्थीहरूका माझमा कविता लेखे अनि त्यसै घडी शिक्षकहरूले उनलाई कोपिलाउँदो कविको दर्जा पनि दिए। सन् 1925 देवकोटा त्रिचन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकीय संकायमा सरे। सन् 1929 आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् 1931 छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे। यसरी अब म तपाईँको माझमा साहित्यिक यात्राको बारेमा कुरा गर्दैछु। लक्ष्मीप्रसाद देवकोटाको देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखेका छन्। कविता पढे जस्तै अनुभव हुने देवकोटाका निबन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको 5 दशक पछिसम्म पनि अत्याधिक बिक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा पदार्पण पनि गरे। यिनी एकपटक नेपालको शिक्षा मन्त्रीसम्म भएका थिए। यिनकै पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो। देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्ने अद्वितीय प्रतिभा थियो। उनले शकुन्तल महाकाव्य 3 महिनामा, सुलोचना महाकाव्य 10 दिनमा र कुञ्जनी 1 दिनमा लेखे। उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याए। मुनामदन प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाव अन्त्य गर्यो। पागल कविता उनको अर्को महान कृति हो, जुन कवितामा उनले आफूलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाब दिएका छन् र यो कविता हामी केही समयपछि तपाईँलाई सुनाउने पनि छौँ। नेपाली भाषा साहित्यमा देवकोटा रुमानी प्रवृत्ति लेखन श्री गणेश भए। साथै नेपाली भाषा साहित्यलाई अङ्ग्रेजी भाषा साहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो। भारतीय महापण्डित डाक्टर राहुल साङ्केत्यानले भनेका थिए, मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु। साङ्केत्यानले देवकोटालाई भारतका जल्दा बल्दा 3 कवि जयशंकर प्रसाद, सुमित्रा नन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराल बराबर एकजना देवकोटा हुन् भनेका थिए। देवकोटा 14 भाषा बुझ्थे। उनीद्वारा 9 भाषामा लेखिएका कविताहरू शारदा मासिक मार्फत जनमाझ पनि आए। देवकोटालाई काव्य सागरका जल देवता भने पनि हुन्थ्यो। उनी उड्दा, बस्दा, हिँड्दा, सुत्दा, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्य भन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारेदेखि राति आँखा चिम्ले पछिको स्वप्न संसारमा पनि उनी काव्य संसारमा नै विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिगान पोसेको पनि चाल पाउँदैनथे। यस्तो स्वभाव महाकवि लक्ष्मीप्रसाद देवकोटाकोमा थियो। यति बेला हामी लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएको गीत कुन मन्दिरमा जान्छौ यात्री सुनाउँदैछौ र त्यसपछि फेरि पनि हामी उहाँका अन्य विभिन्न जानकारीहरू लिएर एकैछिनमा आउनेछौ।
मंदिर मां जा छो यात्री कुन
हजुर, कुन मन्दिरमा जान्छु यात्री? महाकवि लक्ष्मी प्रसाद देवकोटाको शब्द र रविन्द्र शर्माको सुर सुन्नुभयो। अब यति बेला म महाकवि लक्ष्मी प्रसाद देवकोटाको व्यक्तिगत जीवनका बारेमा तपाईँको माझमा कुरा गर्दैछु। 15 वर्षको उमेरमा मनदेवी चालिससँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो। विक्रम सम्मत 1985 उनको पहिलो सन्तान छोरी सावित्री र 1989 जेठो छोरा प्रकाश जन्मिए। माहिला छोरा कृष्ण प्रसाद देवकोटाको जन्म विक्रम सम्मत 1993 भएको थियो। कानूनमा स्नातकको उपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के, जहाँ उनले विभिन्न व्यक्तिगत संकटहरू भोग्नु पर्यो। 2 वर्षभित्रै उनका बुबा, आमा र 2 वर्षे छोरीको मृत्यु भयो। ती वियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो। पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुखी बनायो र यसले उनको मस्तिष्कलाई समेत चोट पुर्यायो। उनले केही समय मानसिक स्वास्थ्यमा पनि बिताए। दुःखमा दुःख थपिएझै देवकोटालाई 1958 विक्रम सम्मत 2015 क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको 3 इन्च निकालिएपछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो। उनी रातभर जग्राम बसी आफ्ना रचना लेख्न थाले। 1 वर्षपछि विक्रम सम्मत 2016 भाद्र 29 गतेका दिन उनको मृत्यु भएको थियो। शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए, मृत्यु मेरो अगाडि छ, म आकाशमा नक्षत्रहरू कुच्छु तर भेट्दिन, म आफूलाई शान्ति दिन सक्दिन, म उठ्न सक्ने भए म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिए। जीवनभर उनले भगवान मानेनन्। आर्यघाटमा उनले भने, मैले आफ्नो जिन्दगी हरिनाम नजपेर नास्तिक भएर बिताउँछु, अब जान आँटिहाले। अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कविता मार्फत यसरी व्यक्त गरे, संसार रूपी सुख स्वर्गभित्र रमे रमाए ली भित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैं अब बुच्छु बल्ल रहेछ संसार निशा समान आएन जिउँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो न ज्ञान न भो विवेक महामरुमा कण झैं म तातो जलेर मर्दो पिनु आस लाटो सुखी रहेको तरु झैं छु खाली चितांगी तापी जल डाप्न फाली संस्कार आफ्नो सब नै गुमाए म सुन्नेमा सुन्ने सरी बिलाए जन्मे म यो स्वर्ग विशेष पलाए जन्मे म यो स्वर्ग विशेष पलाए आखिर मै खाक त्यसै बिलाए। महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेखेका केही मुख्य कृतिहरू म तपाईँको माझमा प्रस्तुत गर्दैछु। उनले कविता संग्रहमा पहाडी पुकार विक्रम सम्मत 2005, पुतली बाल कविता विक्रम सम्मत 2009, भिखारी विक्रम सम्मत 2010, सुनको बिहान विक्रम सम्मत 2010, छहरा विक्रम सम्मत 2012, जन्मोत्सव र मुटुको थोपा विक्रम सम्मत 2015, मृत्युशैयाबाट त्यसै गरी चिल्ला पातहरू मृत्युप्रसाद प्रकाशित भएको विक्रम सम्मत 2021, गाइने गीतहरू मृत्युप्रसाद प्रकाशित भएको विक्रम सम्मत 2024, त्यसै गरी भावना गङ्गेय त्यसै गरेर छाङ्गासँग कुरा जस्ता कविता सङ्ग्रहहरू हुन् भने खण्डका बेती र मुना मदन प्रकाशन वर्ष विक्रम सम्मत 1991, त्यसै गरी राजकुमार प्रभाकर कुञ्जनी बसन्ती गीति काव्य त्यसै गरेर मैना सुन्दरी जर्पिना हुन् भनेदेखि निबन्धतिर अषाढको 15 भलाद्मी फुल पहाडी जीवन हाई हाई अङ्ग्रेजी के नेपाल सानो छ कला र जीवन जस्ता निबन्धहरू हुन्। देवकोटाको कविता यात्राको पूर्वदाकालीन कविता संग्रहहरूमा भिखारी कविता संग्रहलाई काव्य खण्डकाव्यहरूमा मुनामदन देवकोटाको कविता यात्राको पूर्वदाकालीन कविता संग्रहमा भिखारी कविता संग्रहलाई वाक्य काव्य खण्डकाव्यहरूमा मुनामदन खण्डकाव्यलाई र महाकाव्यहरूमा शकुन्तला महाकाव्यलाई प्रतिनिधिकृत रूपमा लिन सकिन्छ। उनको उत्तराधाकालीन कविता यात्राका कविता संग्रहमा लक्ष्मी कविता संग्रहलाई काव्य खण्डकाव्यहरूमा मायाबिना सरसी खण्डकाव्यहरूमा र महाकाव्य परमिथस महाकाव्यलाई प्रतिनिधि कृति मान्न सकिन्छ। यसै गरी देवकोटाका बाल कविताहरूका प्रतिनिधि कृतिका रूपमा उनका सुनको बिहान र पुतली बाल कविता संग्रहलाई अघि सार्न सकिन्छ भने उनका हाँस्य व्यङ्ग्य कविताहरूको प्रतिनिधित्व उनको मनोरञ्जन हाँस्य व्यङ्ग्य कविता संग्रहले अनि गीती कविता वा गीतहरूको प्रतिनिधित्व चाहिँ उनको लक्ष्मी गीती संग्रहले गर्छ भन्न सकिन्छ। यस सन्दर्भमा देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने पहाडी पुकारलाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाटकीय कृषि बालालाई पनि हामी बिर्सन सक्दैनौ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको विश्लेषण श्यामदास वैष्णवले यसरी गर्नुहुन्छ। लक्ष्मीप्रसाद देवकोटा अत्यन्तै प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो। नेपाली साहित्यमा धेरै कुरा रच्नुभयो। उहाँले बाल साहित्यदेखि महाकाव्यसम्म रचना गर्नुभयो। उहाँका कृति विश्वविद्यालयसम्म राखियो। देशको महाकवि भएर उहाँले धेरै ठाउँमा योगदान दिनुभएको छ। देवकोटाले भाषा अनुवाद संस्थानमा पनि काम गर्नुभएको थियो। त्रिचन्द्र कलेजमा पढाउनुभयो। एकाडेमी बनाउन मद्दत गर्नुभयो। धेरै समयपछि मन्त्री पनि हुनुभयो। कवि सम्मेलनमा नेपालको तर्फबाट देश विदेश जानुहुन्थ्यो। उहाँको मृत्यु भने दुःखद तवरले भएको थियो। वैष्णवले थपे, महाकविले भाषा अनुवादमा काम गरेर पुस्तक लेखेर अनि ट्युसन पढाएर पैसा कमाउनुहुन्थ्यो। तैपनि दुःख भने थियो। वैष्णवले भने, तर बाटोमा गरिब देखे भने कोट नै फुकालेर दिन्थे, पैसा बाँड्दै हिँड्थे भन्छन् नि, त्यो भने होइन भन्नुहुन्छ। हजुर, आज हामीले तपाईँको माझमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा विभिन्न जानकारीहरू प्रस्तुत गर्यौँ। पक्कै पनि तपाईँले थाहा पाउनुभयो होला महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा, न त तपाईँलाई पहिला पनि थाहा थियो होला केही कुराहरू, र अहिले झनै प्रष्ट रूपमा तपाईँहरूले थाहा पाउनुभयो। महाकवि लक्ष्मीप्रसाद देवकोटा निकै नै नेपाली साहित्यका एक कवि, निकै नै लोकप्रिय कवि र महाकवि हुन् जसलाई हामी बिर्सन सक्दैनौँ, र निकै नै ठुलो योगदान दिएर नेपाली साहित्य क्षेत्रमा निकै नै ठुलो योगदान दिएर गएका व्यक्ति हुन्। यति बेला हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित पागल कविता हामी तपाईँको माझमा सुनाउँदैछौँ, र अघि पनि मैले सुनाउँछु भनेको थिएँ, अब म तपाईँको माझमा सुनाउँदैछु। जरुर साथी म पागल यस्तै छ मेरो हाल, जरुर साथी म पागल यस्तै छ मेरो हाल, म शब्दलाई देख्दछु दृश्यलाई सुन्दछु वासनालाई संवाद लिन्छु आकाशका भन्दा पातलका कुरालाई सुन्छु, ती कुरा जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन, ती कुरा जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन, म देख्दछु ढुङ्गालाई फूल, म देख्दछु ढुङ्गालाई फूल, जब जल किनारका जल चिप्ला ती कोमलकार पासन चाँदनीमा, स्वर्गकी जादरगुनी मतिर हाँस्दा पत्रिएर नर्मिएर झल्किएर बल्किएर उर्दछन् मुख पागल झैँ, फूल झैँ एक किसिमका चकोर फूल, म बोल्दछु तिमीसँग जस्तो बोल्दछन् ती मसँग म बोल्दछु तिमीसँग जस्तो बोल्दछन् ती मसँग एक भाषा साथी जो लेखिन्न छापिन्न बोलिन्न बुझाइन्न सुनाइन्न जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल जरुर साथी म पागल यस्तै छ मेरो हाल तिमी चतुर छौ बाचाल तिम्रो शुद्ध गणित सूत्र हर हमेसा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ तिमी पाँच इन्द्रियले काम गर्छौ म छैटौले तिम्रो गिद्दी छ साथी मेरो मुटु तिमी गुलाबलाई गुलाब सिवाय देख्न सक्दैनौ म उसमा हेलन र पजिनी पाउँछु तिमी बलिया गर्दछौ म तरल पद्दी छु तिमी जम्दछौ जब म पग्लन्छु तिमी सङ्लन्छौ जब म धमेलिन्छु र ठिक त्यसैको उल्टो तिम्रो संसार ठोस छ मेरो बाप तिम्रो बाक्लो मेरो पातलो तिमी ढुङ्गालाई वस्तु ठान्दछौ ठोस कठोरता तिम्रो यथार्थ छ म सपनालाई समान खोज्दछु जस्तो तिमी त्यो चिसो मिठो अक्षर काटेको पाण्डिकीको बाटुलो सत्यलाई मेरो छ बेग काँडाको साथी तिम्रो सुनको र हिराको तिमी पहाडलाई लाटा भन्दछौ म भन्छु बाचल जरुर साथी मेरो एकनास ढिलो छ यस्तै छ मेरो हाल हजुर यति बेला तपाईँले सुन्नुभयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कविता निकै नै मन छुने कविता रहेको छ पक्कै पनि तपाईँलाई पनि मन पर्यो होला भन्ने त्यो विश्वास मैले लिएको छु कार्यक्रम सङ्गीत सरगम सुन्दै हुनुहुन्छ रेडियो ग्रुप एफएम 107.4 मेगाहर्ज र हाम्रो अफिसियल वेबसाइट www.gurubabfm.org पनि अनलाइनमा सुन्न सक्नुहुन्छ र यहाँहरूले यो कार्यक्रमलाई पुनः डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ चिसापानी नेपाल .blogspot.com गएर यसबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले पहिलो सेगमेन्ट अब यहाँनिर टुङ्गाएका छौँ र अब हामी तपाईँको माझमा दोस्रो सेगमेन्टमा केही साहित्य विधाबाट गजल र मुक्तहरू उठाउनेछौँ र त्योभन्दा पहिला म तपाईँको लागि एउटा गीत राख्न चाहन्छु भिजियो सिरानी बोलको गीत राख्दैछु र त्यसपछि बाँकी साहित्यिक सिर्जनाहरू लिएर म तपाईँको माझमा एकैछिनमा आउनेछु हजुर भिजु सिरानी एक्लो रात भनेको रमाइलो निकै नै सेन्टिमेन्टल गीत मनछुनी गीत हामीले तपाईँको माझमा राखेका थियौँ र गीतपछि पुनः स्वागत गर्न चाहन्छु मनिला सोताङको आवाजमा रहेको यो गीत थियो। कार्यक्रम संगीत सरगम सुन्दै हुनुहुन्छ रेडियो गुरुबाबा एफएम 104.4 मेगाहर्ज र हाम्रो अफिसियल वेबसाइट www.gurubabafm.org.bat पनि हामीले अनलाइनमा सुन्दै हुनुहुन्छ हामीलाई। र अबको प्रहरमा हामी साहित्य विधालाई उठाउँछौँ र साहित्य विधाबाट केही गजल र केही मुक्तकहरू तपाईँको माझमा हामी वाचन गर्नेछौँ र सबैभन्दा पहिला म गजल उठाउन चाहन्छु। चोट दिनेलाई हँसाइदिन्छु म, पीडा दिनेलाई बधाई दिन्छु म। चोट दिनेलाई हँसाइदिन्छु म, पीडा दिनेलाई बधाई दिन्छु म। मेरा आँसु झर्दा रमाउने तिमी, मेरा आँसु झर्दा रमाउने तिमी। तिमी खुसी हुँदा रमाइदिन्छु म, पीडा दिनेलाई बधाई दिन्छु म। दुःखमा म हुँदा नाचिरहने तिमी, दुःखमा म हुँदा नाचिरहने तिमी। दुःख मेरै भाग लगाइदिन्छु म, तिमी खुसी हुँदा रमाइदिन्छु म। फुल फुलको फुलै फुलको बाटो रोज्दा हुन्छ तिमी, फुलै फुलको बाटो रोज्दा हुन्छ तिमी। अघि लागि काँडा हटाइदिन्छु म, चोट दिनेलाई हँसाइदिन्छु म, पीडा दिनेलाई बधाई दिन्छु म। मैले भर्खरै भाषण गरेको यो गजल अजय आँसु मोरङमा रहनु मित्रको यो गजललाई तपाईँको माझमा मैले भाषण गरेको थिएँ र यो गजलपछि अब म तपाईँको माझमा केही मुक्तकहरू उठाउँछु र मुक्तकहरू उठाउनु पूर्व एउटा प्रेरक प्रसङ्ग जसरी एउटा कविता राख्दैछु। जाग्ने बेला भो यो कविताको शीर्षक हो। केशर भण्डारी यात्रीजीले लेख्नु भएको यो शीर्षकमा लेखिएको कविता यस्तो छ। उठ्नुपर्छ अब जाग्नुपर्छ, हिँड्नुपर्छ त्यो महान्तातर्फ, त्यो सफलतातर्फ। त्यहाँ उठ्नेहरू मालिक बनिरहे, सुतेकाहरू सधैँ गुलाम बनिरहे। उठेकाहरूले उज्यालो भेटिसके, सुतेकाहरू अन्धकारमा रुमलिरहेका छन्। उनीहरूले स्वतन्त्रताको पोख फैलाई उडिरहेका छन्। हामी आफ्नै पिंजडामा कैद छौं। उनीहरू उचाइ चुम्दैछन्, हामीहरू बाँच्नका निम्ति संघर्ष गर्दैछौ। उनीहरूले महानताको मूर्ति खड़ा गरेर हामीले त्यसलाई पुज्दैछौ। हाम्रो जमात 95% छ, उनीहरूको मात्र 5% छन्। तर संसार उनीहरूले हल्लाइरहेका छन्, हामी हल्लिरहेका छौ। भइगो अब जाग्नै पर्ने भो, तोड्नै पर्ने भो चिर निद्र। उठेकाहरूले हामीलाई कुल्चिएर हिँडिरहे, उनीहरूले हाम्रो पीडाको कथा लेखेर साहित्यकार बने, आफ्नो दरिद्रताको चित्र कोरेर कलाकार बने, हामीलाई राज गरी नेता बने। यसर्थ अब उठ्ने पालो हाम्रो हो, अब हिँड्ने पालो हाम्रो हो। औसत जिन्दगी घातक भयो, अब जिन्दगीमा क्रान्ति आवश्यक भयो। उठौं जागौं र आफूभित्रको प्रतिभाको मसाल बाली संघर्षको बलले विस्मात को अन्धकारलाई चिर्दै असफलताको आगमन हुँदै अघि बढौ र 7 अरबको भीडलाई देखाइदेऊ कि हामी पनि संसार हल्लाउन सक्छौ। जाग्ने बेला भो शीर्षकमा केशर भण्डारी यात्रीजीले लेख्नु भएको यो लेख यो कविता तपाईँको माझ मैले सुनाए निकै नै समसामयिकमा रहेको छ र निकै नै राम्रो रहेको छ। पक्कै पनि हामी जाग्नुपर्ने बेला छ, उठ्नुपर्ने बेला छ, हामी एक हुनुपर्ने बेला छ सम्पूर्ण नेपालीहरू। र यो कविता पछि तपाईँको माझमा म केही अब मुक्तकहरूको क्रमलाई अगाडि बढाउँछु। वारको वार भएर पारको पार भएर, वारको वार भएर पारको पार भएर, मर्दैन नेपाली जनता हाहाकार भएर। वारको वार भएर पारको पार भएर, मर्दैन नेपाली जनता हाहाकार भएर। ए भारत बुझिराख तैले नाकाबन्दी गर्दैमा, ए भारत बुझिराख तैले नाकाबन्दी गर्दैमा। तेरो सामु झुक्दैन नेपाली लाचार भएर, तेरो सामु झुक्दैन नेपाली लाचार भएर। छवि किरण अधिकारी पेपेल नेता 2 सल्यानमा रहनु मित्रको यो मुक्तक तपाईँको माझ मैले जोडिएको थिएँ र यो मुक्तक पछि अर्को मुक्तक पनि तपाईँको माझमा म उठाउँछु। आज जस्तो हाहाकार सायद हुँदैन थियो होला, आज जस्तो हाहाकार सायद हुँदैन थियो होला, इमान इज्जतको व्यापार सायद हुँदैन थियो होला, आज जस्तो हाहाकार सायद हुँदैन थियो होला, इमान इज्जतको व्यापार सायद हुँदैन थियो होला, आफैमा निर्भर हुन सिकेको भए, आफैमा निर्भर हुन सिकेको भए नेपाली यति लाचार हुँदैन थियो होला, नेपाली यति लाचार हुँदैन थियो होला। कामना सुवेदीजीको यो मुक्तक तपाईँको माझ मैले जोडेको थिएँ। पक्कै पनि नेपाली आफैमा निर्भर हुन सिकेको भए, निर्भर भएको भए अरूको देशमा चाहिँ हामी निर्भर हुनुपर्ने त्यस्तो अवस्था चाहिँ थिएन होला। आफैमा यदि त्यस्तो हामी आफैमा डिपेन्ड रहेको भए, अरूको देशमा चाहिँ भर पर्ने अवस्था नभएको भए, हामी त्यति झुक्नु पर्ने, त्यति अलिकति हामीलाई अप्ठ्यारो पर्ने, यो नाकाबन्दी गरे पनि सायद हामीलाई कुनै पनि बाधा पर्थेन होला। यस्तै यो सेरोफेरोमा लेखिएको यो मुक्तक तपाईँको माझ मैले जोडेको थिएँ। र अर्को मुक्तक पनि उठाउँछु। नराम्रो बनाउने गन्ने कुरा हो, भ्याए सकेसम्म खन्ने कुरा हो। नराम्रो बनाउने गन्ने कुरा हो, भ्याए सकेसम्म खन्ने कुरा हो। त्यो मान्छे यस्तो उस्तो थियो, त्यो मान्छे यस्तो उस्तो थियो, सास गएपछि भन्ने कुरा हो, सास गएपछि भन्ने कुरा हो। रोशन ढुकढुकी निस्के ओखलढुङ्गा हाल काठमाडौँमा रहनु मित्रको यो मुक्तक तपाईँको माझमा मैले जोडेको थिएँ। पक्कै पनि कुन मान्छे कस्तो थियो, के थियो, हामी नमरुन्जेल चाहिँ त्यस्तो खासै त्यसको बारेमा त्यति कुरा हुँदैन, तर जब उसको सास जान्छ नि तब बल्ल चाहिँ कुराकानी हुन्छ, ऊ चाहिँ यस्तो थियो उस्तो थियो भन्ने कुराहरू चाहिँ हुन्छ। खैर यो यो मुक्तकमा चाहिँ यस्तै भाव रहेको थियो। र यसै मुक्तक सँगसँगै आजको साहित्यिक वाचन लगभग यति नै भन्नुपर्ने हुन्छ, किन भन्दाखेरि हाम्रो समय पनि लगभग धेरै छैन, यस अर्थमा पनि यति नै भन्नुपर्छ। यदि राष्ट्रलाई भ्रष्टाचार मुक्त बनाउने हो भने मेरो विचारमा यो समाजका तीन सदस्यद्वारा हुन सक्दछ, आमा, बुबा र गुरु। यदि राष्ट्रलाई भ्रष्टाचार मुक्त बनाउने हो भने मेरो विचारमा यो समाजका तीन सदस्यद्वारा हुन सक्दछ, आमा, बुबा र गुरु। पक्कै पनि यदि यो राष्ट्रलाई भ्रष्टाचार मुक्त बनाउने हो भने समाजका यिनै तीन सदस्यद्वारा मात्र बन्न सक्छ, आमा, बुबा र गुरु। यो भनाइ अब्दुल कलामको हो। हजुर, यसै यो भनाई सँगसँगै म तपाईँको माझबाट अब छुट्टिनु पर्ने हुन्छ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रममा तपाईँ पनि आफ्नो सृजनाहरू पठाउन चाहनुहुन्छ भने र फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा यहाँहरूले सर्चमा गएर फेसबुकमा सङ्गीत सरगम त्यो सर्च गर्नुभयो भने आउँछ। त्यहाँ चाहिँ अलिक धेरै लाइक भएको हाम्रो पेज हो र त्यहाँ चाहिँ आफ्ना केही सृजनाहरू, गजल मुक्तकहरू पठाउन सक्नुहुन्छ। र यदि यहाँले पत्र मार्फत पनि पठाउन चाहनुहुन्छ भने हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम सङ्गीत सरगम, रेडियो गुरुबाबा एफएम 107.4 MHz, मास्करी, बर्दिया। र त्यसै गरी यहाँले मलाई इमेल गर्न चाहनुहुन्छ भने इमेल गर्नका लागि lokraj.vishwakarma@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ। र आजको कार्यक्रम भने यति नै भन्नुपर्छ। जसले सुन्नुभयो यहाँहरू सम्पूर्णलाई फेरि पनि धन्यवाद छ। र धन्यवाद कार्यक्रमलाई ब्लकमा राखेर साथ दिनुहुने रामचरण श्रेष्ठजीलाई पनि धन्यवाद प्रकट गर्न चाहन्छु। र यहाँहरूले कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि chisapani.nepal.blogspot.com यो ब्लगमा गएर चाहिँ डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ भन्दै प्रविधि कक्षमा साथ दिनुहुने गौरी शङ्करलाई पनि विशेष आभार प्रकट गर्दै आजको यो श्रृङ्खलाबाट भने म लोकराज विश्वकर्मा तपाईँहरूको माझमा अर्को हप्ता आउने बाचा सहित छुटिन्छु। हस्त, नमस्कार। र जाँदा जाँदै तपाईँको सुन्दर सपनी र मिठो निद्राको कामना गर्छु। शुभरात्रि, शुभ साता।
आउँदिन काँडा बनेर तिम्रो जीवनको दो बाटोमा आउँदिन काँडा बनेर तिम्रो जीवनको दो बाटोमा आउँदिन कुनै गीत दिन तुनै गीत आवा तिम्रो पत्थरको मूर्तिमा मुटु खोजेछु, आकाशको तारालाई व्यर्थै रोजेछु। पत्थरको मूर्तिमा मुटु खोजेछु, आकाशको तारालाई व्यर्थै रोजेछु। उदास जीवनमा तिमीलाई सोचेछु, ओइलिएको फुलमा बस्न खोजेछु। आउँदिन टाढा बनेर तिम्रो जीवनको दो बाटोमा